अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiobhijan.com.np विश्वभरकै साथ प्रसारण भइरहेको अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगर क्षेत्रभित्र भइरहेका विविध गतिविधिलाई समेटेर यो कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। यतिखेर अर्जुनधारामा पूर्वकै पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा अनुष्ठानको कार्य भइरहेको छ। अनुष्ठानको कार्य भइरहँदा यहाँ अहिले देशैभरबाट भक्तजनहरूको आउने क्रम बढेको छ। देश लगायत विदेशबाट, भारतबाट समेत अनुष्ठानमा सहभागी हुन हजारौँ दर्शकहरू हजारौँ भक्तजनहरू चाहिँ अर्जुनधारा जलेश्वर धाममा आउने क्रम जारी छ। प्रत्येक वर्ष अनुष्ठान हुँदै आएको छ र यसरी अर्जुनधारा जलेश्वर धाममा प्रत्येक वर्ष अनुष्ठान गर्नुको मुख्य उद्देश्य भनेको अर्जुनधारा जलेश्वर धामलाई विश्वमाझ पुर्याउनु र परिचित गराउनु, साथै अर्जुनधारामा सञ्चालित गुरुकुल सञ्चालन गर्नु र अर्जुनधारा जलेश्वर धामको स्तर वृद्धि गर्नु नै हो। अहिले भइरहेको अनुष्ठान कार्य कसरी अगाडि बढिरहेको छ, यसपालिको अनुष्ठानको मुख्य उद्देश्य के रहेको छ भन्ने विषयमा आज हामीले अर्जुनधारा जलेश्वर धामका सञ्चालक समिति अध्यक्ष नवीन घट्टानीसँग हामी कुराकानी गर्न गइरहेका छौँ। नवीन सर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नवीन सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार, नमस्कार, धन्यवाद। रेडियो भिजनमा मलाई आज बोल्ने मौका जुन हजुरहरूले बोलाउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
हजुर नवीन सर, प्रत्येक वर्ष अर्जुनधारा जलेश्वर धाममा अनुष्ठान गरिँदै आएको छ, विभिन्न उद्देश्यहरू राखेर अनुष्ठान गरिन्छ। यस वर्ष अलिक फरक तरिकाले अनुष्ठानको आयोजना गरिएको छ। यसपालिको अनुष्ठानको मुख्य लक्ष्य के राख्नु भएको छ र अहिलेसम्मको दर्शनार्थीहरू भक्तजनहरूको उपस्थितिले तपाईँहरूको लक्ष्य चाहिँ पुरा हुने सम्भावना कतिको देखिन्छ, अहिले के भइरहेको छ त्यहाँको बारेमा बताइदिनुहोस् न।
हुन्छ हजुर, नमस्कार, फेरि एकपल्ट नमस्कार तपाईँलाई। मैले
हजुर
अर्जुनधारा जलेश्वर धामको यो यसपालिको जुन वार्षिक कार्यक्रम छ यो 42वाँ वार्षिक कार्यक्रम
हो हजुर,
र हामी विगत 42 वर्षदेखि यो भागवत पुराण कथाहरू लगाइरहेका छौँ र यसपालि 108 भागवत कथा जसमा 108 आचार्यजीहरूले भागवत कथा गर्नेछन् र मुख्य वाचक हाम्रो कुबेर सुवेदी गुरु हुनुहुन्छन्, अन्तर्राष्ट्रिय कथावाचक
हजुर,
उहाँको मुखारविन्दबाट कथा वाचनको कार्यक्रम पनि भइरहेछ। हामीले यसपालि उद्घाटनको कार्यक्रम 1008 कालिदास बाबाबाट गराएका थियौँ र यसपालिको कार्यक्रम भव्य उद्घाटन, भव्य नगर परिक्रमा सहित धेरै ठुलो, धेरै राम्रो र धेरै व्यवस्थित उद्घाटनको कार्यक्रम भएको थियो। हाम्रो 108 भागवत कथा जुन अर्जुनधाराको अर्जुनधारा जलेश्वर धामको इतिहासमा यो सबभन्दा अहिलेसम्मको सबभन्दा ठुलो कार्यक्रम हो, जहाँ 108 आचार्य साथै 108 जजमानहरू सहितको यो कार्यक्रम र लगभग 5 आचार्यज्यूहरू सहितको 51 बटुक विद्यार्थी बटुकहरूबाट हवनको कार्यक्रम पनि चलिरहेछ। हाम्रो यसपालिको यो कार्यक्रमको लक्ष्य भनेको चाहिँ हाम्रो जुन यो कोष छ, अक्षय कोष छ, त्यसलाई चाहिँ लगभग 2 करोड रुपियाँ पुर्याउने लक्ष्य बोकेका छौँ।
हजुर,
यो किन 2 करोड रुपियाँ पुर्याउनु पर्यो अहिले यो स्थितिमा भन्दाले, अहिले जलेश्वर धाम अर्जुनधारा जलेश्वर धामले आर्थिक सहयोग लिएर बटुकहरूको पढाइ, बटुकहरूको बस्ने, बटुकहरूको खाने व्यवस्थाहरू, यहाँ मन्दिरको पूजा आचना सञ्चालनको लागि हामीले सहयोग लिएर काम गरिराख्नु परेको छ। यसमा हाम्रो 2 करोडको लक्ष्य हामीले अक्षय कोष बनाए, अक्षय कोषको लक्ष्य पुरा गऱ्यौँ भने त्यसैको आम्दानीले, त्यसैको ब्याजले हाम्रो बटुकहरूलाई पढाउने काम गर्न सक्छौँ, हामीले अरू व्यवस्थापनहरूको काम गर्न सक्छौँ र यसपालि सबभन्दा ठुलो काम चाहिँ के भयो भन्दाले, हामीले हाम्रो मास्टर प्लान अन्तर्गत हाम्रो अतिथि सदन अतिथि सदनको निर्माणको कार्यक्रम पनि थियो मास्टर प्लान अन्तर्गत, र अर्जुनधारा नगरपालिकाले हाम्रो मेयर साहब बलदेव गोमदेनज्यूले यसपालि हामीलाई ठुलो सहयोग, एउटा ठुलो ऊर्जा दिनुभयो कि नगरपालिकाबाट सबै वार्डहरूको पैसा र नगरपालिकाको पैसा गरेर 75 लाख रुपियाँ अर्जुनधारा जलेश्वर धाममा भौतिक निर्माणको कार्यको लागि हामी व्यवस्थापन गर्नेछौँ भन्ने र जुन कुरो आयो त्यसैले गर्दा हामीलाई एउटा ठुलो ऊर्जा पायौँ। र यो अतिथि सदनको लक्ष्य, अब यो अतिथि सदन चाहिँ हाम्रो बन्नेछ भन्ने सोचले हामीले यसपालि हाम्रो प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, अरू अन्य गुरुजनहरू र यहाँका भद्र समाजको सामित्यमा, समाजको अगाडि हामीले अतिथि सदनको शिलान्यास पनि गर्यौँ यसपालि। र सँगसँगै त्यो मात्रै होइन, हामीलाई पूर्व मुख्यमन्त्री जो हाम्रा धामका सल्लाहकारज्यू पनि हुनुहुन्छन् उद्धव थापाज्यूले पनि थप सहयोग गरिदिनु भयो र थप ऊर्जा दिने काम गरिदिनु भयो, र उहाँले पनि प्रदेशबाट 50 लाख रुपियाँको यसपालि नै बजेट नियोजन गर्ने गरी यो अतिथि सदनको लागि अझै ऊर्जा पुर्याइदिनु भयो। यति मात्रै होइन, हामीले प्रदेश सरकारका अरबौँ सहयोगहरूलाई पनि बिर्सिनु हुँदैन। प्रदेश सरकारको हामीलाई माननीय सुशीला कार्कीज्यूको आफ्नो बजेटबाट हाम्रो अर्जुनधारा जलेश्वर धाममा एउटा तुरन्तै चाहिएको व्यवस्थापन गर्ने भनेको शौचालय हो। शौचालयको लागि उहाँले हामीलाई 5 लाख रुपियाँको बजेट अस्ति नै व्यवस्थापन गरिसक्नु भएको छ, र उहाँको आश्वासन के रहेको छ भन्दाले अझै पनि यो शौचालयको लागि म अरू बजेटको व्यवस्थापन गर्छु, उहाँलाई पनि हामीले बिर्सिनु हुँदैन, उहाँलाई पनि हामीले धेरै धेरै धन्यवाद दिनुपर्छ।
नवीन सर, अब यसैलाई जोडौँ न, जस्तै देशभरमा 100 गन्तव्यमध्ये अर्जुनधारा जलेश्वर धाम, पूर्वको पशुपतिनाथले पनि परिचित धाम हो अर्जुनधारा धाम, सरकारले 100 चाहिँ गन्तव्य सूचीमा समावेश गरिसक्दाखेरि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले त आफै पनि यसलाई महत्त्वपूर्ण रूपमा हेरेर यसको विकास, यसको प्रवर्धनमा लगानी जुटाउनु पर्ने हो। अहिलेसम्म पनि खासै सङ्घीय सरकारबाट चाहिँ धामको स्तर उन्नतिको लागि बजेट नआउनुमा चाहिँ के लाग्छ, कसको कमजोरी, वा हाम्रो पहल कदम पुगेन कि के छ सर त्यस विषयमा चाहिँ?
यसमा हामीले 2 वर्ष सङ्घीय सरकारबाट 50-50 लाख रुपियाँको 2 वर्ष हामीले कन्टिन्यू बजेट पाएको थियौँ। जब यो 100 धार्मिक पर्यटक धार्मिक गन्तव्य मध्येमा एक गन्तव्य यो पनि थियो भनेर जब यो पब्लिस भइसकेको थियो, त्यसपछि हामीले 2 वर्ष चाहिँ 50-50 लाख रुपियाँको बजेट पाएको थियौँ। त्यसले हामीले वालको निर्माणहरू, सन्त निवासको निर्माणहरूको काम, भौतिक निर्माणहरूको काम गरिरहेका थियौँ। तर त्यसपछि यो बजेट अचानक हाम्रो जुन वार्षिक बजेट आउने जुन थियो यो रोकियो। अब अहिलेसम्म मैले यो चाहिँ बुझ्न सकेको छुइनँ के कति कारणले होला, तर हाम्रो पनि पहुँचको अलिक कमी भएको होला, अलिकति सरकारमाथि पनि बजेटको के समस्या आएको छ मलाई थाहा छैन, तर यो हाम्रो आउँदै गरेको बजेट चाहिँ रोकिएकै हो। यो चाहिँ तपाईँले पनि यो जुन ध्यान आकर्षण गराउनु भयो, म अन यो रेडियो भिजन मार्फतबाट हाम्रा केन्द्र सरकारका कोही सुनिराख्नुभयो छ अथवा कोही छन् भने, यो हाम्रो अर्जुनधारा जलेश्वर धामको जुन एउटा वार्षिक बजेटको जो आउँदै गरेका छौँ यसलाई सुचारू गरिदिँदा साँच्चैमा हामी भौतिक निर्माणका कार्यहरूमा धेरै अगाडि हामीलाई सहयोग पुग्ने थियो पक्कै पनि। र सँगसँगै मैले ये के भन्न चाहेँ भन्दाले, यो सरकारी बजेटहरू सङ्घीय होस् चाहे प्रदेश होस् चाहे हाम्रो स्थानीय सरकारको बजेट जुन आउँदैछ त्यसको लागि त म धन्यवाद दिनै चाहन्छु। तर यो जुन आज सबभन्दा ठुलो जुन निर्माणको कारण, भौतिक निर्माणको कार्यहरू जुन भइरहेको छ यहाँ, यो चाहिँ हाम्रो आम भक्तजनहरूको ठुलो सेवा, ठुलो सहयोगले मात्रै यो यत्रो हामी अगाडि बढ्न सकेका छौँ। आज आम भक्तजनहरूको सहयोग नहुँदा हामी सायद सरकारी बजेटले मात्रै पनि केही गर्न सक्दैनौँ। आज हामीले लगभग 5 बिघा जग्गा जोडिसकेका छौँ, त्यो सबै भक्तजनहरूको पैसाले नै हामीले जोडेको हौँ, उहाँहरूको सहयोगले नै जोडेको हौँ, उहाँहरूलाई हामीले विशेष धन्यवाद दिनैपर्छ अर्जुनधारा धाम समितिबाट।
जस्तै यो प्रत्येक वर्ष हामीले अनुष्ठानहरू आयोजना गर्दैछौँ र यी आयोजनाहरूका फरक फरक उद्देश्यहरू छन्, तपाईँले चाहिँ अर्जुनधारा धामको महत्त्वलाई चाहिँ अझ विश्वमाझ पुर्याउनका लागि चाहिँ विश्वकै सबैभन्दा अग्लो चाहिँ शिवलिङ्ग स्था चाहिँ निर्माण गर्ने र देश विदेशमा चर्चा चाहिँ यसको महिमाको बारेमा प्रचार गर्ने तपाईँको जुन उद्देश्य थियो तपाईँको अध्यक्षता कालमै, त्यो लक्ष्य चाहिँ अहिले अलिकति सेलाएको ओझेल परेको हो कि भन्ने भान भएको छ, यो काम चाहिँ अगाडि बढ्छ या यो सम्भव छैन, के लाग्छ सर?
यो हामीले एकपल्ट हामीले भजन सम्राट भनेर
अनुप
जलौटालाई ल्याएका थियौँ एकपल्ट, जुन हाम्रो वार्षिक कार्यक्रम शिवरात्रिको बेलामा एक साथ शिवका माझको जुन कार्यक्रम छ त्यो कार्यक्रम अन्तर्गत अनुप जलौटालाई ल्याउँदा त्यति बेला हामीले एउटा लक्ष्य राखेका थियौँ, संसारकै सबभन्दा अग्लो शिवलिङ्ग बनाउने जुन सोच बनेर हामीले लागेका थियौँ। त्यो त्यसमा चाहिँ हामी जब अगाडि बढ्न थाल्यौँ त्यति बेला यहाँको सोइल टेस्टहरू हुँदा यत्रो अग्लो शिवलिङ्ग बनाउँदा यो यहाँको भूमिले यो दिँदैन, किनकि यो भूमिमा पानीको मात्रा र अलिकति नरम माटो भएको कारणले यो चाहिँ नगर्नुहोस् तपाईँहरू भनेर हामीलाई सरकारबाट र यो सोइल टेस्ट गर्ने जुन इन्जिनियरहरू आएका थिए उनीहरूले हामीलाई यो चाहिँ अहिले यो यति बेला चाहिँ यो नगर्नुहोस्, यसलाई अहिले तपाईँहरू स्थगित राख्नुहोस्। जब एउटा ठुलो टेक्निक र जुन एउटा यो शिवलिङ्ग बनाउनको लागि 150 फिट अग्लो शिवलिङ्ग बनाउनको लागि एउटा नर्मल बजेटले नभ्याएपछि र यो त्यो जुन त्यो सलिडिफिकेसन गर्ने क्राम जुन यो सोइलमा त्यो बजेटलाई चाहिँ साँच्चैमा हामी धान्न सक्दैनौँ भनेर अहिले चाहिँ यसलाई स्थगित राखेका छौँ र हामीले यो शिवलिङ्ग बनाउनुपर्छ भनेर बिर्सेका चाहिँ छैनौँ। हामी कुनै न कुनै बेला यो ठाउँमा भएन भने यो अर्जुनधारा जलेश्वर धामको परिसर नजिकै अर्को कुनै भूमि पनि खरिद गर्नु पर्यो भने त्यसलाई हामीले सोच बनाएकै छौँ र यसलाई काहीँ कुनै न कुनै दिन हामी पूर्ण पनि गर्न सक्छौँ।
अब नवीन सर, पुरातात्विक हिसाबले अर्जुनधारा आउने बित्तिकै मन आनन्दित हुन्छ, त्यहाँनिर चाहिँ जुन हिसाबको बाह्रै महिना चाहिँ बाह्रै मास निस्किने पानीको मुहानहरू छ, पोखरीहरू छ, यी अहिले तपाईँहरूले भौतिक संरचनाहरू निर्माण गर्दा यो पुरातात्विक वस्तुहरू पुरातात्विक संरचनाहरूमा चाहिँ दखल पर्ने यसतर्फ चाहिँ तपाईँहरूले कतिको ध्यान पुर्याउनु भएको छ, यसको महत्त्व यसको महिमालाई चाहिँ कम हुन नदिनका लागि चाहिँ कतिको विचार गर्नुभएको छ, के छ सर अवस्था?
यसमा हाम्रो मास्टर प्लान अन्तर्गत हामीलाई यो पनि सुझाव दिएको छ कि कुनै पनि भौतिक निर्माणका कामहरू अब उत्तरपट्टि धामको ठ्याक्कै मन्दिरको जुन उत्तरपट्टिको एरिया छ त्यो एरियामा चाहिँ भौतिक निर्माणको कार्यहरू नगर्नु भनेर नै हामीलाई सल्लाह सुझाव दिएको छ र हाम्रो मास्टर प्लान अन्तर्गत यो भौतिक निर्माणका जुन जसरी अतिथि सदनको काम छ त्यो पनि एकदम दक्षिण भेगमा हाम्रो कम्पाउन्डको सबभन्दा दक्षिण एरियामा मात्रै गर्ने र त्यो बिचमा मन्दिर र त्यो अतिथि सदनको बिचमा हामीलाई त्यो मास्टर प्लानमा सूर्यकुण्ड र चन्द्रकुण्डको निर्माणको कार्यक्रम हामीलाई मास्टर प्लानमा राखिएको छ र त्यो एरियामा टोटल पार्कहरू नै राखिएको छ। हामीले गौशाला मा पनि वृहत गौशाला बनाउनुपर्छ, त्यो सानो एरियामा अब गौशालाको सम्भव हुँदैन भनेर हामीले जग्गाको धाम परिसरको बढीभन्दा बढी 500 मिटर 600 मिटर भित्रभित्र एरियामा गौशालाको लागि 5-6 देखि 10-15 बिघासम्मकै जग्गाको खोजीमा पनि हामी लागिसकेका छौँ र यो पनि पार लाग्छ होला। सूर्यकुण्ड र अघि मैले सूर्यकुण्ड र चन्द्रकुण्डको जुन कुरो गरेँ हामी एक एउटा आश्रम जब त्यो हाम्रो
अतिथि सदन
हाम्रो होइन हाम्रो के नाम एउटा सन्त हुनुहुन्छन् उहाँ साउथ इन्डियामा उहाँको
आश्रम छ,
त्यो ठाउँमा हामी गयौँ भने त्यहाँ चाहिँ सूर्यकुण्ड र चन्द्रकुण्डको एउटा राम्रो कन्सेप्ट छ र सूर्यकुण्डमा चाहिँ ऊर्जा त्यो कुण्डको ऊर्जाहरू जति राम्रो छ त्यहाँ नुहाउन जान्छन् भक्तजनहरू, सूर्य कुण्डमा जेन्ट्सहरू जान्छन्, चन्द्र कुण्डमा लेडिजहरू जान्छन्। त्यो खाले हामीले यहाँ पनि एउटा सोच बनाएका छौँ र त्यो पनि निर्माणको हाम्रो मास्टर प्लान अन्तर्गत नै छ त्यो।
हजुर, अब अहिले अनुष्ठानको कार्य जारी छ, चाहिँ झापाको पुरानो बजार भनेर परिचित शनिश्चरी बजार सिँगारिएको छ, धेरै आकर्षित गरिएको छ, खर्च पनि त्यति नै, तपाईँहरूले मेहनत पनि त्यति नै गर्नुभएको छ। अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति कस्तो छ? जस्तै नेपालका पूर्वी भेगका भक्तजनहरू त आइ नै हाल्नुहुन्छ, भारतमा पनि तपाईँहरूले प्रचार प्रसार गर्नुभएको थियो, यी छिमेकी देशहरूबाट चाहिँ भक्तजनहरू कसरी आउँदै हुनुहुन्छ, आश्वासन कस्तो पाउनु भएको छ, के छ सर अवस्था?
हामी छिमेकी राष्ट्रबाट पनि धेरै भक्तजनहरू आउने हाम्रो विगत वर्षदेखि नै आइरहेका छन्। सिक्किमबाट, दार्जिलिङबाट, यता नर्थ बेङ्गलतिरबाट, सबैतिरबाट भक्तजनहरू आइरहेका हुन्छन् र यसपालि अन्तर्राष्ट्रिय कथावाचक भएको कारणले अझै भक्तजनहरूको आगमन बढ्ने नै छ र यसपालिको जुन प्रचारको हिसाबले, यसपालिको जुन हामीले व्यवस्थापनको हिसाबले, यसपालिको हाम्रो शृङ्गार, बिजुलीको शृङ्गारको हिसाबले भक्तजनहरू धेरै आउने भएका छन्। अब यो कुरोलाई हामीले कसरी विश्वास गर्नुपर्छ भने, आजसम्मको जुन हाम्रो परिक्रमा थियो, यो यसपालिको उद्घाटन सत्रमा जुन परिक्रमा, नगर परिक्रमा थियो, त्यो सबभन्दा ठुलो, आजसम्मको सबभन्दा ठुलो र व्यवस्थित परिक्रमा थियो। त्यसले नै हामी के बुझ्छौँ अरे, भक्तजनहरूको आगमन धेरै हुनेछ। सँगसँगै विगतका वर्षहरूमा सुरुवातका दुई तिन दिन चाहिँ कथा सुन्ने व्यक्तिहरू पनि, भक्तजनहरूको पनि कमी रहन्थ्यो अलिकति, क्रमशः बढ्दै जान्थ्यो, तर यो पहिलो दिनदेखि नै हाम्रो भक्तजनहरूको आगमन, श्रोताहरूको कथा श्रोताहरूको आगमन बढेकै छ, पहिलै दिनदेखि हामीले यो देखिरहेका छौँ, पाइरहेको।
अब नवीन सर, यस्ता अनुष्ठानहरूले चाहिँ अर्जुनधाराको धार्मिक गन्तव्य स्थलहरूले चाहिँ स्थानीय स्तरमा कस्तो विकासको माहौल ल्याउँदो रहेछ, अथवा शनिश्चरी बजारमा अहिले व्यवसायीहरूको चाहिँ के छ अवस्था, अथवा शनिश्चरी बजारलाई व्यवस्थित गर्न, यो बजारको छविलाई कायम राख्नको लागि यस्ता अनुष्ठानहरूले कस्तो महत्त्व राख्दो रहेछ, के पाउनु भएको छ?
शनिश्चरी बजार, अब साँच्चैमा भन्ने हो भने हाम्रो बजार सुकिसकेको छ। हाम्रो बजार अब शनिश्चरीको जुन एउटा आजभन्दा 25 वर्ष अगाडि यहाँ शुक्रबार र शनिबार खुट्टा राख्ने ठाउँ पनि हुँदैन थियो, त्यो अब हामी पाउँदैनौँ। त अब व्यापार त्यो भएन भने व्यापार यहाँ मान्छेहरूको व्यापार पनि
सयौँ व्यवसायहरू विस्थापित हुने अवस्था छ,
व्यवस्था व्यवस्थापित हुने अवस्थामा पुगिसकेको छ। तर अर्जुनधारा जलेश्वर धाम यो क्षेत्रमा धार्मिक यो गन्तव्य भएको कारणले, धार्मिक स्थान भएको कारणले, तपाईँ विश्वास गर्नुहोस्, हाम्रो अर्जुनधारा जलेश्वर धाममा जो पाथीबाट जानेछन्, जो यो एरियाबाट कहीँ जाँदैछन् भने अर्जुनधारा जलेश्वर धाम दर्शन गरेर जाने गरेका छन्। आज केही नभए पनि प्रत्येक दिन हाम्रो यो अर्जुनधारा जलेश्वर धाममा 2-3 वर्ष भक्तजनहरू आएर यहाँ दर्शन गरेर जाने गरेका छ। त्यो आउनु भनेको यो क्षेत्रलाई केही न केही उनीहरूले खर्च गरेर नै जाने हो, त्यसले नै व्यापार बढ्ने हो। र यो अनुष्ठानहरूमा अब मानिलिउँ, हामीले यो वार्षिक अनुष्ठानमा यसपालि हाम्रो लक्ष्य छ कि 5-6 लाख भक्तजनहरू आउनेछन् यो क्षेत्रमा, हाम्रो अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्नको लागि। त 5-6 लाख भक्तजनको ठाउँमा हामी सबैले 200-300 रुपियाँ पनि यो क्षेत्रमा खर्च गरेर गयो भने त व्यापार नै बढ्ने हो नि। त्यही भनेर हामीले यो अर्जुनधारा जलेश्वर धामको विकासमा चाहिँ हामीले कुनै कमी कमजोरी, यो स्थानीयको पनि त्यति नै जिम्मेवारी छ, स्थानीय सरकारको पनि त्यति नै जिम्मेवारी छ, प्रदेश सरकारको पनि त्यति नै जिम्मेवारी छ र केन्द्र सरकारको पनि त्यति नै जिम्मेवारी छ कि यो क्षेत्रलाई एकदम धार्मिक पर्यटक क्षेत्र कसरी हामीले बढाउन सक्छौँ र सँगसँगै यो क्षेत्रका अरू मन्दिरहरूलाई एउटा चेन बनाएर एउटा अर्जुनधारा जलेश्वर धामकै छातालाई, त्यसलाई नै छाता बनाएर अरू सबैलाई लिङ्कअप गरेर हामीले यो विकास, यो कुरोलाई अगाडि बढाउन सक्यौँ भने पर्यटकको आगमन अझै बढ्छ यो क्षेत्रमा।
अब तपाईँले अहिले प्रसङ्ग पनि उठाउनुभयो, स्थानीय सरकारलाई पनि धन्यवाद दिनुभएको छ, प्रदेश सङ्घीय सरकारलाई पनि। अब राज्यको तर्फबाट चाहिँ यहाँनेरि तत्काल यस्तो काम गरिदिएदेखि अझ सहज हुन्थ्यो, आगामी अनुष्ठानहरू गर्नलाई, आगामी कार्यक्रमहरू गर्नलाई सहज हुन्थ्यो भन्ने खालको तत्काल योजना चाहिँ केही छ?
तत्काल हाम्रो त मास्टर प्लान अन्तर्गत हामीले योजनाहरू यो अगाडि बढाइरहेका छौँ। अब सरकारले भौतिक निर्माणमा जुन सहयोग गर्नुपर्ने छ त्यो त आफ्नो ठाउँमा छँदैछ, तर सरकारी निकायहरूबाट जुन प्रचार प्रसारको एउटा काम छ, जुन हाम्रो सरकारबाट कुनै पनि योजनालाई प्रचार गर्ने गरेका छौँ, त्यसरी नै अर्जुन धारा जलेश्वर धामको पनि त्यो सरकारी निकायबाट पनि अलिक प्रचारमा प्रचार भइदियो भने त्यसले राष्ट्रियमा त होइन अन्तर्राष्ट्रियमा पनि प्रचारको एउटा ठुलो भूमिका खेल्छ जस्तो लाग्छ मलाई।
नवीन सर, विभिन्न जात जाति भाषा वेशभूषा भएको हाम्रो एउटा समाज छ, यो समाजलाई यस्ता अनुष्ठानहरूले चाहिँ एकताबद्ध गराउँछ, समाजलाई जोड्छ, फाटिएका मनहरूलाई जोड्ने काम गर्छ। यहाँ के हिन्दू, के मुस्लिम, के चाहिँ क्रिस्चियन, सबै धर्मावलम्बीहरू तपाईँहरूकोमा हामीले सरसहयोग गरेको पाएका छौँ। आगामी दिनमा पनि यो धार्मिक सहिष्णुता कायम गर्नका निम्ति चाहिँ तपाईँहरूले चाहिँ विभिन्न जात जातिहरूका झाँकीहरू प्रदर्शन गरेकाले पनि स्पष्ट हुन्थ्यो। यसमा चाहिँ यो समाजलाई जोड्न अथवा एकताबद्ध बनाउने प्रयास धामले कसरी काम गर्दैछ?
होइन, हामीले सबभन्दा पहिलो त म के भन्न चाहन्छु भन्दाले अलिकति फरक ढङ्गले यसलाई पेस गरौँ। हामीले सबै समाज, सबै जात जाति वेशभूषा यो अर्जुन धारा परिसरमा जो आउँछ सबैलाई खुल्ला छ, कसैलाई पनि यो भेदभाव छैन कि ऊ क्रिस्चियन छ भने आउनु मिल्दैन, ऊ मुस्लिम छ भने आउनु मिल्दैन। यो भेदभाव कहिले पनि हामीले राखेका छैनौँ र राख्दैनौँ पनि। सबैको यो ठाउँ हो, सबैको एउटा मन्दिर हो, सबैको
आस्थाको केन्द्र हो,
कारणले सबै आउनु सक्छन् यहाँ र आएका पनि छन् हामीले। अब तर अब म सँगसँगै एउटा कुरो के जोड्न चाहन्छु भन्दाले, हामी हिन्दूलाई हामी हिन्दू भन्छौँ। हिन्दू भनेको कस्तो एउटा कुरो हो भन्दाले, सबैलाई समेटेर हिँड्ने भनेको हिन्दू हो। हिन्दुत्व सनातन धर्म, हिन्दू भनेको चाहिँ सबैलाई सँग लिएर सबैलाई जोडेर हिँड्ने। आज हामी यो ठाउँमा धेरै विकृति के पाइरहेछ भन्दाले, हाम्रा गुरुहरू नै भनौँ, हाम्रा अग्रजहरू नै भनौँ, जब जात जातिको कुरो आउँछ हामी के देख्छौँ भन्दाले, ब्राह्मण छ भने उसले अर्को जातको जातलाई सँग लिएर हिँड्न सकिरहेको छैन कि, सक्न लिन लिन लिएर सँग हिँड्न चाहिरहेको छैन कि, यो कुरोलाई चाहिँ हामी अन्त्य गर्नुपर्छ। हामी आज एउटा चर्चा चलेकै छ दि कि हाम्रो हिन्दूले अथवा एउटा धर्मबाट अर्को धर्ममा गइरहेछ भने, म चाहिँ एउटै मात्रै के भन्न चाहन्छु भने, तपाईँ हामी हाम्रो कुनै पनि एउटा क्लियर भाषामा भन्दा, कोही यहाँ जुन कुरो आइरहेछ कि सानो जातिको छ उहाँलाई कसरी हामी त, ऊ पनि त हिन्दू हो नि,
समाजमा स्थापित हुने बाटो चाहिँ हामीले दिनुपर्छ जो तलको छ। हस् हस् नवीन सर, अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, व्यस्तताका बावजुद समय प्रदान गर्नुभयो र महत्त्वपूर्ण तपाईँले कुराहरू आफ्नो विचारहरू राखिदिनु भयो। पक्कै पनि अर्जुन धारा जलेश्वर धाममा यो जुन अनुष्ठान चलेको छ यसले समाजलाई जोड्ने काम गरेको छ, देशमा मात्रै होइन विदेशी चाहिँ आस्था राखेका धर्मावलम्बीहरूलाई पनि एकताबद्ध गराउने जुन महत्त्वपूर्ण योगदान तपाईँहरूले दिनुभएको छ, यो कार्यको हामी पूर्ण सफलताको कामना गर्दछौँ नवीन सर।
धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद। र म तपाईँको मार्फतबाट सबै भक्तजनलाई आह्वान गर्न चाहन्छौँ कि आउनुहोस् यो 7 दिनको कार्यक्रममा, तपाईँ पनि आउनुहोस्, सहभागी पनि हुनुहोस् यो कार्यक्रममा, र हामीलाई दिल खोलेर हाम्रो यो अनुष्ठानलाई सफल बनाउन सहयोग पनि गरिदिन अनुरोध गर्न चाहन्छु।
हस् नवीन सर, अत्यन्तै व्यस्तताको बावजुद समय प्रदान गर्नुभयो, हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्जुन धारा जलेश्वर धामका सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानी रेडियो भिजनमा अर्जुन धारा खबरमा कुराकानी गर्दै। हवस् त, आजलाई अर्जुन धारा खबर यति नै। हामी अर्को हप्ता फरक प्रसङ्ग लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प पराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।